أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. نون والقلم وما يسطرون. ما أنت بنعمة ربك بمجنون. وإن لك لأجرا غير ممنون. وإنك لعلى خلق عظيم. فستبصر ويبصرون بأيكم المفتون. إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بالمهتدين. فلا تطع المكذبين ودوا لو تدهن فيدهنون. ولا تطع كل حلاف مهين. هماز مشاء بنميم. مناع للخير معتد أثيم. عتل بعد ذلك زنيم. أن كان ذا مال وبنين. إذا تتلى عليه آياتنا قال أساطير الأولين. سنسمه على الخرطوم. إنا بلوناهم كما بلونا أصحاب الجنة إذ أقسموا ليصرمنها مصبحين. ولا يستثنون فطاف عليها طائف من ربك وهم نائمون. فأصبحت كالصريم فتنادوا مصبحين. صدق الله العظيم. اللہ تعالیٰ کا شکر ہے, اس کا احسان ہے کہ اس نے ہمیں درس قرآن کی اس مجلس میں حاضری کی سعادت عطا فرمائی اور اس کتاب ہدایت کو سمجھنے کے لیے جمع فرمایا جسے اللہ تعالیٰ نے فائنل بک کی حیثیت سے, آخری کتاب کی حیثیت سے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر نازل فرمائی. یہ جو آیتیں تلاوت کی گئی یہ سورہ قلم کی آیتیں ہیں. اس سورت کا نام سورہ قلم اس لیے رکھا گیا کہ اس میں اللہ تعالیٰ نے قلم کی قسم کھائی ہے. اس سورت کو سورہ نون بھی کہتے ہیں اس لیے کہ اس سورت کا آغاز سورہ نون سے, حرف نون سے ہوتا ہے. قرآن مجید میں بہت سی صورتیں ایسی ہیں جو حروف مقطعات سے شروع ہوئی ہیں. ان میں پہلی سورت سورہ الف لام میم ہے اور آخری سورت یہ سورہ نون ہے. اب اس کے بعد جتنی صورتیں ہیں ان میں کوئی حرف مقطعات نہیں ہیں. حروف مقطعات کی کئی قسمیں ہیں. ایک سنگل لیٹر جیسے نون قاف صاد, ایک دو لیٹر ہیں جیسے حامیم, ایک تین لیٹر ہیں جیسے الف لام میم, چار حرف ہیں جیسے الف لام میم را یا الف لام میم صاد, پانچ حرف ہیں جیسے حامیم عین سین قاف اور کاف ہا یا عین صاد. یہ اللہ کے اور رسول اکرم صلی اللہ علیہ وسلم کے درمیان کچھ کوڈز تھے جو اللہ جانے اور اللہ کا نبی جانے. مفسرین اپنی کتابوں میں, ترجمہ کرنے والے اپنے ترجموں میں, ٹرانسلیشن میں لکھتے ہیں اللہ اعلم بمرادہ, اللہ اس کی مراد کو خوب جانتا ہے. بعض مفسرین نے اس سے الگ الگ تفسیر کی, کسی نے کہا الف لام را اور اس کے بعد حامیم اور یہ نون کو جوڑ لو تو الرحمن بن جاتا ہے. یعنی رسم الخط کے اعتبار سے الف لام را حامیم اور نون کو جوڑ لو الرحمن بن جاتا ہے. تو گویا اللہ کے ناموں میں سے کچھ اشارے ہیں کچھ کنائے ہیں, لیکن زیادہ راجح بات یہی ہے کہ یہ اللہ اور اس کے نبی کے درمیان کچھ کوڈز ہیں جس پر ہدایت موقوف نہیں تھی, اس لیے ہمیں بتایا نہیں گیا. بعض کتابوں میں لکھا ہے کہ یہ عربوں کو چیلنج دینے کے لیے تھا جن کو اپنی زبان پر ناز تھا, پراؤڈ تھا کہ تمہیں اپنی زبان پر ناز ہے, تم اپنے آپ کو اہل کلام سمجھتے ہو, بتاؤ اس کے کیا معنی ہے صاد, بتاؤ اس کے کیا معنی ہے الف لام میم. تو ان کو عاجز کر دینے کے لیے ایز اے چیلنج اللہ نے نازل فرمایا. اس میں سے یہ آخری حرف حرف نون ہے. نون والقلم وما یسطرون, قسم ہے قلم کی. حدیث میں آتا ہے جب اللہ تعالیٰ نے تمام چیزوں کو پیدا کرنے کا ارادہ فرمایا, سب سے پہلے قلم کو پیدا فرمایا اور اس سے کہا لکھ. उसने कहा क्या लिखूं? अल्लाह ने फरमाया तमाम चीज़ों की तकदीर, इंसानों की तकदीर, उसने वो तमाम चीज़ें लिख ली। और ये कलम जिससे हम इस्तेमाल करते हैं, लिखते हैं, ये दूसरी किस्म का कलम है। वो कलम जो अल्लाह ने पैदा फरमाया वो उसकी शान थी। ये कलम, ये भी अगरचे हमारे हाथ से बनाया हुआ कलम है, लेकिन ये भी एहतराम के काबिल है, इसलिए कि कलम से इंसान को अल्लाह ने वो सिखाया जो नहीं जानता था। अल्लम अल इंसान मालम यालम, और फरमाया अल्लम बिल कलम, जिसने इंसान को कलम के ज़रिए सिखाया, लिखना सिखाया, और तमाम चीज़ें हम जो जानते हैं वो कलम के ज़रिए सीखी हैं। तो कलम का एहतराम होना चाहिए, रिस्पेक्ट होना चाहिए, ये इल्म हासिल करने की चीज़ है। इसीलिए कलम को फेंकने से मना किया जाता है कि ये उसके अदब के खिलाफ है। वमा यस्तुरून, और वो चीज़ें, और कसम है उन चीज़ों की जिसको फरिश्ते लिख रहे हैं, यानी नाम आमाल जो फरिश्ते लिख रहे हैं उसकी भी कसम खाई जा रही है। मा अंत बिनिअमति रब्बिका बिमजनून, आप अपने रब के हुक्म से, नेमत से, फजल से मजनून नहीं हैं। ये मुशरिकीन ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये कह दिया कि ये तो शैतान के असर से ऐसा बोल रहे हैं, नऊज़ु बिल्लाह। किसी ने कहा जुनून है इन पर, इसलिए ऐसा बोल रहे हैं। यानी बिल्कुल कौम से अगेंस्ट एक आदमी खड़ा हो जाए और पूरी कौम के खिलाफ कोई बात कहे, ये अकल में आने वाली चीज़ नहीं थी। एक आदमी अकेला और पूरी कौम एक तरफ, जिनमें बड़े बड़े लीडर भी हैं, बड़े बड़े मालदार भी हैं, और ये आदमी जो न कोई लीडर है, न उसके साथ कोई लीडर है, न उसके पास कोई खजाना है, न उसके पास कोई सपोर्ट और बैकिंग है, फिर भी ये आदमी पूरी कौम के खिलाफ जा रहा है, बस ये जुनून है इसको, इसलिए वो मजनून कहा करते थे। अल्लाह ने फरमाया कसम है कलम की, आप अपने रब के फजल से मजनून नहीं हैं। और भला मजनून से ऐसी बातें सादिर हो सकती हैं जो आपसे सादिर हुई? भला मजनून से ऐसे फसीह व बलीग कलिमात, कुरान की आयतें जो आप की जबान से निकल रही, क्या किसी मजनून से निकल सकती है? وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونَ, बे शक आपके लिए ऐसा बदला है जो कभी ख़त्म नहीं होगा। यानी आप गमगीन ना हो, ये आपको दीवाना कह रहे हैं, आपको मजनून कह रहे हैं, आपका अज्र बढ़ रहा है और वो अज्र ऐसा है जो कभी ख़त्म नहीं होने वाला है। وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ, ये आपको मजनून कह रहे हैं, हमारी तरफ से आपको क्या कहा जा रहा है वो सुनिए, बेशक आप तो खुलुक़ अज़ीम पर फाइज हैं, अखलाक हसना और अखलाक कामिला, उनसे बढ़कर अगर कोई अखलाक का दर्जा है तो खुलूक अजीम है, आप तो उस दर्जे पर फाइज हैं, सबसे हाईएस्ट पोजीशन है आपकी अखलाक और मानर्स के अंदर। और भला दीवाना कोई आदमी ऐसा होता है जो अखलाक का मुजाहरा करे? क्या अखलाक थे आप सल्लल्लाहु अलैहि वसल्लम के? हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा से पूछा गया आपके अखलाक क्या थे, आपने फरमाया कान खुलुकुहु अल-कुरान, आपके अखलाक सेम वही जो कुरान कह रहा है। यानी कुरान जिस थियरी को पेश कर रहा है आपकी लाइफ प्रैक्टिकली मौजूद है उसके अंदर, यानी तमाम वो चीज़ें जिससे अल्लाह राजी और जिस लाइफ से अल्लाह खुश हैं वो आप सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में देख लो। हज़रत अनस रज़ी अल्लाह ताला अन्हु फरमाते हैं 10 साल मैंने आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत की, कभी आपने मुझे डांटा नहीं, कभी मारा नहीं। जो खादिम होता है वो बहुत सी चीज़ों का जानने वाला होता है, घर का बहुत क्लोज होता है, जिस आदमी की खिदमत करता है उसके राजों से वाकिफ हो जाता है, लेकिन हज़रत अनस रज़ी अल्लाह तआला अन्हु क्या फरमाते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने इतनी मोहब्बत का मुजाहरा किया, कभी आपने मुझे मारा नहीं, कभी ये तक न कहा कि तूने ये काम क्यों नहीं किया और ये काम क्यों किया, ये भी कभी आपने नहीं कहा। यही तो वह अखलाक थे। जो काफिर थे वो भी दीवाने हो जाते थे। एक बुढ़िया अपने किसी बोझ को उठाकर ला रही है मक्का में, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उससे कहा माँ जान लाओ मैं आपकी मदद कर दूँ, और उसका वज़न अपने सर पर उठाकर आप चल कर आने लगे। उसने कहा बुढ़िया ने कि देख बेटा, मैं तुझे कुछ एहसान तो इस एहसान के बदले में कुछ दे तो नहीं सकती, लेकिन एक कीमती बात तुझे कह देती हूँ। आपने फरमाया क्या? कहने लगी हमारे शहर में एक आदमी है जो हमारे माबूदों को बुरा भला कहता है, अबा अजदाद को बुरा कहता है, उसकी बातों में मत आना। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सुनते जा रहे हैं और बातें करते जा रहे हैं, हत्ता कि जब घर आ गया तो उसने पूछा बेटा तुम्हारा नाम क्या है? आपने फरमाया मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। हैरान हो गई कि वही शख्स जिसके बारे में मैं ये कहा करती थी, खुद इसको इसके सामने इसकी बुराई बयान की, लेकिन आपने कभी उफ तक ना किया। یہی تو وہ اخلاق تھے، 13 سال ظلم و ستم کرنے والے جب آپ کے کنٹرول میں آ گئے فتح مکہ کے موقع پر تو سب نے یہی کہا۔ آپ نے جب پوچھا کہ آپ کیا ایکسپیکٹ کرتے ہیں، امید کیا رکھتے ہو، انہوں نے کہا ہم تو وہی امید رکھتے ہیں جو یوسف علیہ السلام نے اپنے بھائیوں کے ساتھ معاملہ کیا تھا، اس معاملے کی امید رکھتے ہیں۔ آپ نے فرمایا لا تصریب علیکم الیوم انتم الطلقاء، آج تم پر کوئی الزام نہیں، جاؤ تم سب آزاد ہو۔ یہ اخلاق ہے۔ گھر کے اندر اخلاق کا مظاہرہ، ام سلمہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں روزانہ جب آپ گھر میں آتے ہیں سلام کہہ کر گھر پہ چہرے پر مسکراہٹ اور اسمائل ہے، اور آپ گھر میں آتے تھے، ایک مرتبہ ایسا ہوا بغیر مسکراہٹ لیے ہوئے بغیر سلام کے اندر گھر میں آ گئے، تو میں نے عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم آج کیا بات ہے، آپ کے چہرے پر وہ مسکراہٹ بھی نہیں جو روزانہ ہوتی ہے اور آپ نے سلام بھی نہیں کیا۔ آپ صلی اللہ علیہ وسلم واپس لوٹ کر گھر سے باہر نکل گئے اور پھر چہرے پر مسکراہٹ سجائے سلام کہہ کر داخل ہوئے۔ یہ ہیں اخلاق۔ تو یہ اخلاق ہیں، حدیث میں ان کی 3 چیزیں ایسی بتلائی جو ایک اخلاق کے اندر کمال کے اندر فرمایا، صل من قطعک، واعف عن من ظلمک، واحسن الی من اساء الیک، جو تجھ سے رشتہ داریوں کو توڑتا ہے تو اس سے رشتہ داریوں کو جوڑ، واعف عن من ظلمک، جو تجھ پر ظلم کرتا ہے اس کو معاف کر دے، واحسن الی من اساء الیک، جو تیرے ساتھ برائی کا معاملہ کرتا ہے اس کے ساتھ اچھائی کا معاملہ کر۔ یہ اخلاق کا ماڈل دے رہے ہیں نبی اکرم صلی اللہ علیہ وسلم۔ اور فرمایا مومن کو کیسا ہونا چاہیے، فرمایا مومن ایسا ہو کہ اس کے ہاتھ سے اس کی زبان سے کسی مومن کو تکلیف نہ پہنچے۔ یہ اخلاق کا مظاہرہ۔ یہی اخلاق اگر آج مسلمانوں میں آ جائیں تو کسی اور دعوت کی ضرورت نہیں، اس کے اخلاق خود دعوت دیں گے، اس کے اخلاق سے لوگ مسلمان ہوں گے۔ لیکن آج ہم نے ان اخلاق کو چھوڑ دیا اور پھر ہم تعریف کیا کرتے ہیں، ہاں یہ گوروں کے اندر بڑے اخلاق ہیں۔ ہمارے اندر اخلاق تو ہونے چاہیے تھے، ہمیں اسلام نے سکھائے تھے وہ اخلاق، لیکن ہم نے تو ایک طرف رکھ دیا ان اخلاق کو اور دوسروں کی اچھائیوں کی ہم تعریفیں کر رہے ہیں، حالانکہ اپنا وہ بھی نہیں رہے، لیکن بس اسلام نے تمہیں وہ زندگی دی ہے جس زندگی سے اللہ بھی راضی اور مخلوق کو بھی نفع پہنچے گا۔ حدیث میں آیا خیر الناس من ينفع الناس، لوگوں میں بہتر وہ لوگ ہیں جن کی ذات سے لوگوں کو نفع پہنچے۔ آج یہ عالم ہے کہ ہماری ذات سے نفع تو نہیں بلکہ نقصان پہنچ رہا ہے، ہماری زبان سے لوگ اور زیادہ ڈر رہے ہیں، گویا زہریلی زبان ہو چکی ہے، کوئی آدمی آپ ہم سے بات کرنے کو اس لیے نہیں تیار ہے، نہ معلوم ہم کیا اس کو بول دیں گے، کیا تلخ اور کیا کڑوا لفظ اس کی ہماری زبان سے اس کے بارے میں نکل جائے گا۔ اس لیے زبان پر بھی کنٹرول ہو، اخلاق بھی صحیح ہو۔ نبی اکرم صلی اللہ علیہ وسلم کی اللہ تعریف فرما رہے ہیں، بے شک آپ خلق عظیم پر ہیں۔ فَسَتُبْصِرُ وَيُبْصِرُونَ، ان قریب آپ بھی دیکھیں گے وہ بھی دیکھ لیں گے، بِأَيِّكُمُ الْمَفْتُونَ، کہ کون ہے جو مجنون ہے، یعنی یہ آپ کو مجنون کہہ رہے ہیں، پتہ چل جائے گا کہ حقیقت میں جنون کس کو طاری ہے، کون مجنون ہے، یہ ان قریب پتہ چل جائے گا۔ اِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَنْ ضَلَّ عَن سَبِيلِهِ، بے شک تیرا رب وہ زیادہ جانتا ہے اس کو جو راستے سے بھٹک گیا ہے اور اس کو بھی جو ہدایت کی راہ پر چل رہا ہے، یعنی اللہ کو معلوم ہے کون راہ راست پر آنے والا ہے کون بھٹکنے والا ہے۔ فلا تطع المکذبین، مت کہنا مان جھٹلانے والوں کا، ودو لو تدھن فیدھنون، یہ تو چاہتے ہی ہیں کہ آپ کسی طرح ڈھیلے ہو جائیں تو وہ بھی ڈھیلے پڑ جائیں۔ ڈھیلے پڑنے سے مراد کیا ہے، وہ یہ چاہتے ہیں کہ آپ ہمارے بتوں کو برا بھلا کہنے میں ڈھیلا پن اختیار کر لیں اور جو ہم شرک کر رہے ہیں اس کو اس سے کمپرمائز کر لیں، جب آپ یہ کریں گے تو ہم بھی ڈھیلے پڑ جائیں گے، نہ آپ کو برا بھلا کہنا، آپ کو جو ہم شاعر مجنون جھوٹا جادوگر کہہ رہے ہیں وہ کہنے میں بھی ہم ڈھیلے پڑ جائیں گے۔ لیکن اسلام کیا سکھاتا ہے، ایسا مت کرنا، ان جھٹلانے والوں کی آپ اطاعت مت کرنا، جو آپ کا پیغام ہے توحید اور رسالت کا پیغام، اس کے پہنچانے میں کوئی کمپرمائز نہیں ہوگا۔ جس دعوت کو ہم دینے کے لیے آئے اس دنیا میں وہ دعوت دی جائے گی، اور شرک اور کفر سے ہاتھ ملانا یہ ہمارا شیوانی ہے، بلکہ توحید کی دعوت دی جائے گی، رسول اکرم صلی اللہ علیہ وسلم کی رسالت کا اعلان کیا جائے گا۔ یہ تو آپ چاہتے ہیں کہ آپ ڈھیلے پڑ جائیں۔ فلا تطع کل حلاف مہین، اور آپ مت مانیں اس آدمی کی بات جو بہت قسمیں کھانے والا ہے، بے عزت ہے۔ یہ ایک ہی آدمی کی سب صفات بیان کی گئی ہیں، ولید ابن مغیرہ کی، اور وہ صفات کیا ہیں؟ اس کی برائیاں ہیں. سب سے پہلی چیز حلاف، بہت قسمیں کھانے والا. نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں جو آدمی زیادہ قسمیں کھاتا ہے وہ آدمی جھوٹا ہے، اس لیے کہ وہ آدمی خود اپنے آپ کو بھی جھوٹا سمجھ رہا ہے، اور اپنی جھوٹی بات کی تائید کے لیے قسم کھا کر سامنے والے کو مطمئن کرنا اور سیٹسفائی کرنا چاہ رہا ہے. اس کا مطلب وہ خود بھی اپنے آپ کو جھوٹا سمجھ رہا ہے، آپ بھی اس کو جھوٹا ہی سمجھو. اور قسم کھانا یہ اللہ کے نام کی ایک عظمت کو ہم اپنی کلام کی تائید کے لیے استعمال کرنا چاہتے ہیں. اللہ کا کلام اس قدر ہم نے ذلیل بے عظمت کر دیا کہ بات بات پر قسمیں، بات بات پر قسمیں. کوئی اہم بات ہو، کوئی بہت بڑی بات ہو، تب اللہ کی قسم کھائی جائے. یہ نہ ہو کہ ہر چھوٹی بڑی بات پر قسم کھائی جا رہی ہے، یہ اللہ کے نام کو ہم بے قدر کر رہے ہیں. فرمایا لا تطع کل حلاف، ہر اس آدمی کی بات نہ مانے جو قسمیں کھا رہا ہے، اور مہین بے عزت ہے، ذلیل ہے، اپنا اس کا کوئی مقام نہیں. حماز مشائم بن نمیم، تانے دینے والا ہے اور لوگوں کی چغلی کھاتا پھرتا ہے. مشائم بن نمیم کے معنی ایک بات ادھر سے لی دوسروں کو پہنچائی، وہاں لڑائی جھگڑے لگوائے، وہاں سے لی تیسرے کو پہنچائی، تو لوگوں کی باتیں ایک دوسرے تک اس لیے پہنچاتا ہے تاکہ لوگ جھگڑیں. مناع للخیر، اچھے کاموں سے روکنے والا ہے. معتدن، حد سے آگے بڑھنے والا ہے. اسیم، بڑا گنہگار ہے. عتل بعد ذالک زنیم، اجڑ ہے یعنی بالکل جاہل ہے اور اس کے بعد بدنام ہے. زنیم کے ایک معنی یہ کیے گئے کہ جس کا نسب معروف نہ ہو. تو ولید ابن مغیرہ کے بارے میں بعض مورخین نے لکھا ہے کہ اس کا نسب اسی طرح کچھ غیر معروف تھا، اس پر تہمت لگی تھی، اس وجہ سے اس کو زنیم کہا گیا. ان کان ذا مال و بنین، اس واسطے کہ وہ اپنے مال اور بیٹے رکھتا ہے. یعنی ایک شخص اگر دنیا میں خوش قسمت نظر آتا ہے، اللہ نے اس کو مال دیا ہے، اولاد دیا ہے، اتنی سی بات یہ لائق نہیں کہ اس کی بات مان لی جائے، بلکہ اس کا کیریکٹر دیکھا جائے گا، اس کی زبان دیکھی جائے گی، اس کے اخلاق دیکھے جائیں گے. اذا تتلا علیہ آیاتنا، جب اس پر ہماری آیتیں پڑھ کر سنائی جاتی ہیں تو وہ کہتا ہے کہ تو پہلوں کی باتیں ہیں، اسٹوریز ہیں، کہانیاں ہیں. سنسمہ علی الخرطوم، ہم اس پر اس کی سونڈ پر داغ دیں گے. خرطوم جانوروں میں ایک ایلیفنٹ، ہاتھی اور خنزیر کی ناک کے لیے استعمال کیا گیا ہے لفظ. عام انسانوں کے لیے انفن کا لفظ استعمال کرتے ہیں، لیکن ان کی بڑی ناک کے لیے عربی زبان میں خرطوم کا لفظ استعمال کیا ہے. تو اس آدمی کی ناک کے لیے بھی اللہ تعالیٰ نے خرطوم کا لفظ استعمال کیا کہ اس کی سونڈ پر ہم داغ دیں گے. انا بلوناہم کما بلونا اصحاب الجنہ، ہم نے ان کو ایسے ہی آزمایا جیسے ہم نے آزمایا باغ والوں کو. یہ باغ والوں کا واقعہ یہاں ذکر فرمایا ہے. لکھا ہے کہ یمن کا جو شہر ہے، کیپٹل شہر صنعاء، اس سے 6 میل کے فاصلے پر ایک باغ تھا سروان. اس باغ کا جو مالک تھا وہ بڑا دیندار تھا، اللہ پر یقین رکھنے والا تھا. اس نے یہ عمل جاری رکھا تھا کہ جب باغ کو کاٹنے کا وقت آتا ہے تو فصل کاٹنے کے بعد جو درازی سے نیچے کا درخت رہ جاتا تھا وہ کہتے تھے کہ یہ بھائی فقیروں کے لیے رہنے دو. پھل توڑتے وقت جو پھل خود بخود گر جایا کرتے تھے، کہا اس کو مت اٹھاؤ، یہ غریب اٹھا لیں گے. یعنی جو ہم توڑ رہے ہیں اس کو جمع کر کے بیچتا تھا، اور جو گر جاتے تھے وہ غریبوں کا حق سمجھتا تھا. اسی طرح جو بھوسا ہوا کے ذریعے اڑایا جاتا ہے تو اس میں جو بھوسے کے ساتھ دانے گر جاتے تھے، کہا یہ بھی غریب اٹھا لیں گے. گویا اپنی پیداوار کا ایک حصہ اس نے غربا کے لیے رکھا ہوا تھا جس میں وہ ہاتھ نہیں لگاتا تھا. جس وقت اس کا انتقال ہو گیا، اس کے بیٹوں نے یہ مشورہ کیا کہ باپ تو بیوقوف تھا، اتنا بڑا حصہ غریبوں کو دے دیا کرتا تھا، ہم ایسا نہیں ہونے دیں گے. آپس میں یہ مشورہ کیا کہ جب فصل کاٹنے کا وقت آئے گا تو ہم چپکے سے چلے جائیں گے، گاؤں میں غریبوں کو پتہ بھی نہیں چلے گا کہ آج ہماری کھیتی کٹنے والی ہے. رات کے وقت یہ مشورہ ہوا. ایک آدمی، ان میں سے ایک بھائی ایسا تھا جو یہ بات بری سمجھ رہا تھا، لیکن وہ بھی خاموش رہا. صبح کے وقت اٹھے ہیں تو آہستہ آہستہ جگا رہے ہیں، باتیں بھی آہستہ آہستہ کرتے ہوئے جا رہے ہیں تاکہ غریب اٹھ نہ جائیں، ان کو پتہ نہ چلے. جس وقت یہ پہنچے ہیں اندھیرے میں، ابھی تو صبح نہیں ہوئی ہے، منہ اندھیرے جب پہنچے ہیں تو کھیت پر اللہ کی طرف سے کوئی ایسا عذاب آ گیا تھا کہ ایک آگ آئی تھی رات میں، اور وہ آگ نے پورے کھیت کو صاف کر دیا تھا. ये अपने खेत को पहचान न सके। कहने लगे हम शायद गलत रास्ते पर आ गए, अंधेरे में हम किसी गलत खेत में आ गए, अपना खेत नहीं है ये। लेकिन फिर जब निशानियां देखी, ओ कुआं तो यहीं पर है, हाँ फुना दरख्त तो यहीं पर है, उनको लगा कि वाकई ये हमारा अपना ही खेत है जो सब खत्म हो गया है। अब उसने कहा, जो मंजिला था दरमियानी, उसने कहा मैं पहले ही कहा करता था, मेरे दिल में था कि ये बात गलत है जो तुम कर रहे हो, लेकिन अल्लाह ताला ने उन सबको इससे महरूम कर दिया। जो फज्ल था अल्लाह का, जो नेमत थी, वो ये सब उससे महरूम रह गए। इससे एक बात और मालूम हुई कि वो जो एक था इसको बुरा समझता था इस काम को, लेकिन उसने दूसरों को रोका नहीं, उसका भी माल जाया हो गया। हदीस में आता है अगर आप किसी को बुरा करते देखें तो उसको रोकें, उससे हाथ से रोक सकते हैं हाथ से रोकें, जबान से रोक सकते हैं जबान से रोकें, और कुछ ना हो तो अपने दिल में इस काम को बुरा समझे। ये आखिरी दर्जा है। अम्र बिल मारूफ और नहीं अनिल मुनकर, ये इस उम्मत की जिम्मेदारी है। जब किसी को बुरा करते देखेंगे हम उससे रोकेंगे, अच्छाई का हुक्म देंगे। कुरान मजीद में अल्लाह फरमाते हैं वल तकुम मिनकुम उम्मतुन यदउना इल खैर यामुरून बिल मारूफ व यनहौना अनिल मुनकर। तुम में से एक जमात हर वक्त ऐसी होनी चाहिए जो लोगों को अच्छी बातों का हुक्म दे और बुराइयों से रोकती रहे। वह उलाइका हुमुल मुफ्लिहून, यही लोग कामयाब हैं। तो ये वाक़ अल्लाह ताला जो सरवान का बाग है उसका जिक्र फरमाते हैं, हमने इनको आजमाया जिस तरह के बाग वालों को आजमाया, जबकि उन्होंने कसम खाई कि हम सुबह के वक्त उसका मेवा जरूर तोड़ेंगे। वला यस्तस्नून, इंशा अल्लाह भी ना कहा। तालीम क्या है कि जब किसी फ्यूचर में किसी काम के करने पर, मुस्तकबिल में किसी काम के करने पर आप कर रहे हैं वादा, तो कहें इंशा अल्लाह मैं ऐसा करूंगा, इंशाअल्लाह भी न कहा। फताफ अलैहा ताइफुम मिन रब्बिक वहुम नाइमून, आने वाली आफत उस पर आई रब की जानिब से इस हाल में कि वो सोते ही रहे। फअसबहत कस्सरीम, सुबह तक ऐसे हो गए जैसे टूट चुका। सरीम कहते हैं टूटा हुआ, बिल्कुल शिकस्ता हो गया बाग, और बाज रिवायतों में है कि वो बिल्कुल काला आग के कोयले की तरह हो गया वो इलाका। फतनादा मुसबहीन, आपस में वो सुबह बोलने लगे अनिगदू अला हर्सकुम इन कुंतुम सारिमीन, सवेरे जल्दी चलो अपने खेत पर अगर तुमको खेत तोड़ना है। फन तलकू, वो चले। वहुम यतखाफतून, इस हाल में कि वो आहिस्ता आहिस्ता बातचीत कर रहे थे, स्वीप धीरे धीरे आहिस्ता आहिस्ता बातचीत, ताकि लोग उठे ना। अल्लाह यदखुलन्नहा अल्यौम अलैकुम मिस्कीन, कि न आने पाए उनमें तुम पर उनमें से कोई मोहताज और मिस्कीन। वगदौ अला हर दिन कादिरीन, और वो सवेरे चले इस लपकते हुए जोर के साथ, यानी वो ये समझ रहे थे कि हम इतने जोर वाले हैं कि आने वाले को रोक भी सकेंगे। फलम्मा रऔहा, जब उन्होंने खेत को देखा, कालू इन्ना लदालून, कहने लगे हम तो रास्ता भूल गए। बल नहनु महरूमून, लेकिन जब अलामतें देखी कि वाकई हमारा ही खेत है, कहने लगे नहीं बल्कि हमारी तो किस्मत फूटी, हम महरूम हो गए। काल औसतहुम, उनमें से मंजला जो था दरमियानी, उसने कहा अलम अकुल लकुम लौला तुसब्बिहून, क्या मैंने तुमको नहीं कहा था कि तुम अल्लाह की पाकी नहीं बयान करते। उन्होंने कहा सुबहान रब्बिना इन्ना कुन्ना जालिमीन, अल्लाह की जात पाक है हम ही कसूरवार हैं। फअक्बल बादुहुम अला बादिन यतलावमून, अब वो एक दूसरे की तरफ मुंह करके एक दूसरे पर इल्जाम डालने लगे। जब गुनाह करते हैं कुछ लोग मिलकर तो फिर यही होता है, पकड़े जाने के वक्त एक दूसरे पर इल्ज़ाम धरते हैं, तूने कहा था इसलिए हुआ, तूने कहा था इसलिए ये काम ऐसा हुआ, वरना मैं तो इससे राजी नहीं था, ये एक दूसरे पर इल्ज़ाम डालते रहे। फ़ाक़बल बादहुमा क़ालू या वैलना, कहने लगे हाय हमारी बर्बादी, इन्ना कुन्ना तागीन, हम ही हद से आगे बढ़ने वाले थे। असा रब्बुना युब्दिलना खैरम मिन्हा, करीब उम्मीद है कि हमारा रब बदल दे उससे बेहतर हमारे लिए, बेशक हम अपने रब की तरफ मुतवज्जे होते हैं। कदालिकल अज़ाब, अज़ाब इसी तरह होता है, आफत इसी तरह आती है। वला अज़ाबुल आखिरत अकबर, आखिरत का अज़ाब इससे बढ़कर है। लौ कानू यालमून, काश के वो जान लें। ये अल्लाह ताला फरमा रहे हैं कि दुनिया में जिस तरह हुआ इसी तरह आखिरत में भी होने वाला है। ये लोग समझ रहे हैं कि बस यहाँ से जाकर जन्नत में बैठ जाएंगे, जन्नत हमारे लिए रिजर्व हो चुकी है, लेकिन जब वहाँ जाएंगे जब पता चलेगा कि तुमने क्या किया है, जैसे अमल किए जाएंगे वैसे अमल वहाँ कट, उसका अमल की जजा और सजा मिलने वाली है। अफाना जाहरुल मुस्लिमीन अकल मुजरिमीन, क्या हम मुसलमानों को मुजरिमीन के बराबर करार देंगे। मालकुम कैफ तहकुमून, क्या हो गया तुम्हें, तुम कैसी बातें करते हो। दुनिया के अंदर जो लोग ऐश में हैं वो ये समझ रहे हैं कि दुनिया हमारे लिए है और बहुत अच्छी है, हमें अल्लाह ने देखो माल दिया है, दौलत दी है, घर दिया है और औलाद दी है, हमारा बिजनेस अच्छा चल रहा है, जिस तरह यहाँ अल्लाह ने इतना सब दिया है वहाँ आखिरत में भी हमारी कामयाबी कामयाबी। फरमाए ना, ये ना समझें, दुनिया में नेक अमल करने वाला, और बाज मरतबा ये होता है कि बद अमल तो बहुत ऊंचा नजर आता है, नेक अमल करने वाला आजमाइशों में होता है। ये दुनिया के अंदर हम फर्क देख रहे हैं, लेकिन आखिरत के अंदर तो वो शख्स कामयाब होगा जिसने अल्लाह पर ईमान लाया और नेक अमल किए। चाहे दुनिया में उसने सख्तियां बर्दाश्त की, दुनिया में उसने आजमाइशें बर्दाश्त की, दुनिया में तकलीफें उठाई, लेकिन आखिरत तो उन लोगों के लिए होगी जिन्होंने अल्लाह के लिए ईमान और अमल सालेह किए। अम लकुम किताबुन फीहि तदरुसून, क्या तुम्हारे पास कोई किताब है जिसमें तुम पढ़ते हो। इन्न लकुम फीहि लमा तखय्यरून, उसमें मिलता है वो जो तुमको पसंद है। अम लकुम ऐमानुन अलैना बालिगतुन इला यौमिल क़ियामा, क्या तुमने कस्में ले ली हैं हमारे लिए जो क़यामत तक पहुँचने वाली हैं। बेशक तुमको वही मिलेगा जो तुम कर रहे हो। सलहुम अय्युहुम बिज़ालिका ज़ईम, पूछ लिए उनमें से कौन उनका जिम्मा लेता है। अम लहुम शुरका, क्या उनके वास्ते कोई शुरका हैं। फलियातु बिशुरकाहिम इन कानू सादिकीन, अगर वो सच्चे हैं तो शुरका को लेकर आए, जिनको अल्लाह के साथ इन्होंने पार्टनर करार दिया है, जिनको ये अल्लाह के बराबर करार दे रहे हैं, जिनकी ये पूजा कर रहे हैं, जरा उनको लाकर रखें, क्या वो कर सकते हैं। यौम युक्शफ़ान साक़, वो यदाउन इला सुजूद फला यस्ततिऊन, जिस वक्त की खोली जाएगी पिंडली और उनको बुलाया जाएगा सजदे की तरफ, वो सजदा न कर सकेंगे। हदीस में कुछ अल्फाज मुतशाबिहात में से हैं, जैसे यहाँ पर भी कुरान करीम में साक़ के माना होते पिंडली, ये घुटने से लेकर टखने के दरमियान का हिस्सा। सूरह फतह में यद का लफ्ज़ इस्तेमाल हुआ है हाथ, अल्लाह के लिए ये जो हमारे हाथ पैर आँखें, ये अल्लाह के लिए जिस्म नहीं है। ये जो मिसाल दी गई है ये हमारे जिस तरह इंसानों के लिए मिसाल दी जाती है, इस तरह आसानी के लिए समझाने के लिए मिसाल दी गई है कि जिस दिन अल्लाह अपनी पिंडली खोलेंगे और कहा जाएगा सजदा करो, ये अल्लाह की ज़ियारत होगी और लोग सजदे की तरफ बुलाए जाएंगे, तो वो लोग जिन्होंने दुनिया में सजदा नहीं किया है वो सजदा नहीं कर सकेंगे, उनकी पीठ तख्ते की हो जाएगी, वो अपने चाहने के बावजूद कि वो सजदा करना चाह रहे हैं लेकिन फिर भी झुक नहीं सकेंगे। खाशियातन अबसारुहुम, उनकी निगाहें झुकी पड़ी हुई होगी। तरहक़ुहुम ज़िल्ला, और वो चढ़ी हुई होगी उन पर ज़िल्लत। वक़द कानू युदाउन इलस सुजूद वहुम सालिमून, हालांकि इनको बुलाया जाता रहा सजदे की तरफ और जिस वक्त के वो सही सालिम थे, जिस वक्त वो अच्छे थे, दुनिया में सजदे का हुक्म दिया गया तब इन्होंने सजदा नहीं किया। अब यहाँ पर महशर के अंदर मोमिनीन तो सजदे में गिर जाएंगे, लेकिन ये लोग जिन्होंने दुनिया में सजदा नहीं किया या मुनाफ़क़त करते रहे वो सजदे में गिर नहीं सकेंगे, जा नहीं सकेंगे। फ़ज़रनी वमन युकज़्ज़िबु बिहाज़ल हदीस, छोड़ दीजिए मुझे और उस आदमी को जो इस बात को झुठला रहा है, यानी जिस तरह हम हमारी ज़बान में कहते हैं छोड़ दो मुझे और इस आदमी को, मैं इससे निमट लूँगा। अल्लाह फरमाते हैं छोड़ दो मुझे और उस आदमी को जो इस बात को झुठला रहा है। सनस्तदरिजुहुम मिन हैथु ला यअलमून, हम सीढ़ी सीढ़ी उतारेंगे इस जगह से जहाँ से उनको पता भी नहीं चलेगा। वह उमली लहुम, मैं उनको ढील दे रहा हूँ। इन न कैदी मतीन, मेरा दाव बड़ा मजबूत है। यानी दुनिया के अंदर ये लोग जो समझ रहे हैं कि अल्लाह ने हमें सब कुछ दिया, अल्लाह फरमाते ये ढील है मेरी तरफ से, और जब ढील के बाद जब डोरी खींची जाएगी उसी वक्त इनका खात्मा हो जाएगा। अम तस अलहुम अजरन, क्या आप उनसे कोई अजर मांग रहे हैं कि वो बोझ में पड़े हुए हों। इस दावत पर जो आपके ज़िम्मे दी गई है, इस दावत पर आप उनसे कोई मुआवजा नहीं मांग रहे, आप तो सिर्फ अल्लाह का पैगाम पहुंचा रहे हैं। अम इंदहुमुल गैब फहुम यक्तुबून, क्या उनके पास कोई गैब की खबर है कि वो लिख कर लाते हों। यानी अफसोस और ताज्जुब का ये मकाम है कि लोग इस तरह तबाही की तरफ चले जा रहे हैं, आपकी बात नहीं मानते। आखिर न मानने की वजह क्या है, क्या उनसे कोई मुआवजा और फीस ली जा रही है, क्या उनके पास कोई गैब की खबरें हैं जिसको वो लिख रहे हैं। फसबिल हुक्म रब्बिक, अब आप सब्र कीजिए अपने रब के हुक्म की राह देखिए। वला तकुन कसाहिबिल हूत, आप मछली वाले की तरह ना होना। मछली वाले से मतलब हजरत यूनुस अलैहिस्सलाम, जिन्होंने कौम से ये कह दिया कि अजाब आने वाला है और फिर वहाँ से रुख्सत हो गए अजाब के निशान देखकर, और फिर अल्लाह के हुक्म नहीं था हिजरत का, इस वजह से जिस वक्त समंदर के अंदर سفر کر رہے ہیں مچھلی نے ان کو نگل لیا. اللہ تعالیٰ فرماتے ہیں آپ ثابت قدمی سے رہنا, اپنے رب کا حکم کا انتظار کرنا. اذ نادا وہو مخزوم, جب کہ یونس علیہ السلام نے پکارا اس حال میں کہ وہ غصے میں بھرے ہوئے تھے. لولا ان تدارکہ نعمت من ربہ, اگر اپنے ان کے رب کی طرف سے احسان نہ ہوتا اور نہ سنبھالتا احسان تو ان کو پھینک دیا گیا تھا چٹیل میدان میں اس حال میں کہ وہ الزام کھائے ہوئے تھے. فجتباہ ربہ, اللہ تعالیٰ نے ان کو نوازا. فجعلہ من الصالحین, اور ان کو نیکوں میں کر دیا. ان اللہ نے ان کی توبہ قبول کی اور پھر اللہ تعالیٰ نے ان کی بات سنی. وہیں یقاد الذین کفروا, یہ آخری جو آیت ہے, دو آیتیں ہیں. نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں ایک شخص عربوں میں مشہور تھا جس کے بارے میں یہ تھا کہ وہ جس پر نظر لگا دے وہ مر جاتا ہے, یعنی اس کی نظر بڑی تیز ہے, زہریلی نظر ہے. حدیث میں آتا ہے العین حق, نظر کا لگنا برحق ہے. بعض مرتبہ خود اپنی اچھی چیزوں پر انسان کی اپنی نظر لگ جاتی ہے, اسی لیے یہ تعلیم دی گئی کہ جب کوئی اچھی چیز دیکھیں تو کہہ دے ماشاء اللہ لا قوت الا باللہ, تو نظر نہیں لگے گی. اپنے ہی بچے اچھے کپڑے پہن کر خاص صاف ستھرے آتے ہیں, ماشاء اللہ بڑا خوبصورت لگ رہا ہے, یہ کہہ دیا کرے. گھر بڑا اچھا نظر آئے, ماشاء اللہ لا قوت الا باللہ, اللہ نے بڑا اچھا مکان دیا ہے. ورنہ جب اس طرح کی بات, اللہ کا لفظ بیچ میں نہیں آئے گا, اللہ کی تعریف نہیں کریں گے تو بری نظر لگ جاتی ہے. تو اس آدمی کے بارے میں جس کے بارے میں مشہور تھا, مشرکین نے اس کو دعوت دے کر, انویٹیشن دے کے بلایا تاکہ نبی اکرم صلی اللہ علیہ وسلم پر نظر ڈالے اور آپ صلی اللہ علیہ وسلم ہلاک ہو جائے, نعوذ باللہ. اللہ فرماتے اس واقعے کو وہیں یقاد الذین کفروا, اور یہ کافرین یہ تو چاہ رہے ہیں کہ لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ, کہ اپنی نگاہوں سے آپ کو پھسلا دیں. لما سمعوا الذکر, جب وہ سنتے ہیں قرآن کو اور وہ یہ کہتے ہیں کہ یہ تو مجنون ہے. وما هو الا ذکر للعالمین, حالانکہ یہ قرآن ایک نصیحت ہے دنیا والوں کے لیے. اب اس آیت کے بارے میں لکھا ہے کہ جو شخص بھی کسی ایسے بچے پر یا کسی ایسی چیز پر جس پر بری نظر لگی ہو, اس آیت کو پڑھ کر دم کر دے, وہ بری نظر ختم ہو جائے گی. یہ سورہ قلم کی آخری دو آیتیں ہیں. جب کبھی اس طرح اپنے بچوں پر یا کسی پر ہو, یہ آیتیں پڑھ کے دم کر دیں, انشاءاللہ اس کا اثر, نظر کا اثر ختم ہو جائے گا. تو اس سورت کے اندر شروع میں اللہ تعالیٰ نے قسم کھائی قلم کی, اس کے بعد ولید ابن مغیرہ کی اس کی جو صفات تھی, اس کی برائیاں تھیں, وہ ذکر فرمائی. اور شاہ ولی اللہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ ان برائیوں کے ذکر کیے جانے کا مقصد یہ ہے کہ یہ مشرکین کے اندر اور اس آدمی کے اندر برائیاں تھیں جس سے اللہ ناراض ہیں. کسی ایمان والے کے اندر یہ برائیاں نہیں ہونی چاہیے, قسمیں کھانے والا ہو, یہ برائی ہمارے اندر نہ ہونی چاہیے. اسی طرح برائیاں, بری باتیں کرنے والا, چغلی کرنے والا, خیر سے روکنے والا, حد سے آگے بڑھنے والا, گنہگار, یہ تمام صفات مشرکین کے اندر ہو سکتی ہے, کسی ایمان والے میں یہ صفت نہ ہونی چاہیے. اس کے بعد اللہ تعالیٰ نے متقین کا تذکرہ فرمایا کہ متقین کو اللہ تعالیٰ کامیابی دیں گے آخرت میں, اور مجرمین کی طرح ان کے ساتھ معاملہ نہیں ہوگا, یہ الگ الگ کر دیے جائیں گے. ممتاز الیوم ایہا المجرمون, آخر میں اللہ تعالیٰ نے یہ اس واقعے کو ذکر فرمایا جو نظر لگانے کے لیے مشرکین نے بلایا تھا اس آدمی کو, اور اس آیت کی تاثیر یہ بتلائی کہ جو شخص کسی ایسی چیز پر جس پر نظر لگی اس پر پڑھ کر پھونک دے گا, انشاءاللہ نظر کا اثر زائل اور ختم ہو جائے گا. اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. رب اغفر وارحم وتجاوز عما تعلم انك انت العزيز الاكرم. اللهم وفقنا لما تحبه وترضى واجعل اخرتنا خيرا من الاولى. اللهم نور قلوبنا بنور القران وزين اخلاقنا بزينه القران ونجنا من النار بالقران وادخلنا الجنه بالقران. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله.